यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2081 माथिको छलफल जारी। विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको पूर्ण बैठक काठमाण्डुमा शुरू। 61 देशका 200 भन्दा बढ़ी प्रतिनिधिको सहभागिता। र सन् 2023 विश्वव्यापी द्वन्द्वले 2022 तुलनामा 3 गुणा बढ़ी बालबालिका र 2 गुणा बढ़ी महिलाको ज्यान लिएको राष्ट्रसंघको तथ्याङ्क।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभामा आज विनियोजन विधेयक अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा छलफल जारी छ। छलफलमा सांसदहरूले देशमा भ्रष्टाचार बढ़दै गएको भन्दै त्यसको न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनु पर्ने, नीतिगत भ्रष्टाचार रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले विपद जोखिम न्यूनीकरणका लागि विशेष तालिमको व्यवस्था गर्नुपर्ने, जोखिमका बस्तीहरूलाई समयमा नै सुरक्षित स्थानमा सार्नुपर्ने र सबै नागरिकको जीवधनको सुरक्षा गर्न गृह मन्त्रालयले विशेष योजना ल्याउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै छलफलमा सांसदहरूले सामाजिक सुरक्षा भत्ता ओडाका प्रतिनिधि मार्फत घर दैलोमा उपलब्ध गराउनु पर्ने, अपाङ्ग अशक्त र वृद्ध वृद्धाहरूका लागि राष्ट्रिय परिचय पत्र बनाउने कामलाई सहज बनाउनु पर्ने बताउनुभयो। सांसदहरूले नेपालको कूटनीतिलाई स्पष्ट बनाइनु पर्ने, अर्थ कूटनीतिलाई प्रभावकारी बनाइनु पर्ने, सीमा अनुगमनमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले सुरक्षित रूपमा नेपाल ल्याउने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले परराष्ट्रको विदेश भ्रमण लगायतमा रहेको खर्च घटाउनु पर्ने, रूसी सेनामा रहेका नेपालीहरूलाई फिर्ता ल्याउने, खाड़ी मुलुकमा रहेका महिला कामदारको अवस्था अध्ययन गरी उनीहरूको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो। संघीयतालाई सघाउ पुर्याउने गरी सरकारले विकासका लागि प्रभावकारी योजना बनाउनु पर्ने, राष्ट्रिय गौरवका र ठूला आयोजना समयमा सम्पन्न गर्ने गरी योजना र बजेट ल्याउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभयो। त्यस्तै सांसदहरूले प्रधानमन्त्री कार्यालयका कामकाजलाई प्रभावकारी बनाइनु पर्ने, अनुसन्धान विभाग, राजस्व विभाग लगायतलाई प्रधानमन्त्रीको कार्यालय अन्तर्गत नराखी प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रकम विनियोजन सन्तुलित नभएको, जिल्लाको नाम समेत नराखी योजना राखिएको तथा योजना छनौटका लागि प्रक्रिया अनुसार बजेट विनियोजन नभएको बताउनुभयो। विनियोजन विधेयक अन्तर्गतको छलफलमा आज 12 सांसदहरूले मन्त्रालयगत विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो। सांसदहरूले संसदलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने भन्दै संसद सचिवालयका कर्मचारीहरूलाई पनि निजामती कर्मचारी सरह नियमानुसार अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभयो। सांसदहरूले वर्षाका कारण देशका विभिन्न स्थानमा मकै बालीमा पुगेको क्षतिको अनुगमन गरी क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने, बाढ़ीको क्षतिले आवत जावत अवरूद्ध भएका सड़कहरू सुचारू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यसै गरी सांसदहरूले तराईका जिल्लामा विभिन्न खोलाहरू, बस्ती र खेतीयोग्य जमीनमा पस्ने समस्याको समयमै समाधान गर्नुपर्ने, सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2077 सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमा सहमतिका लागि प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले 112 अस्पतालमा दात्री राष्ट्रले दिएको भेन्टिलेटर डायलिसिस लगायतका मेसिन प्रयोगमा नै नल्याई थन्काइएको भन्दै वीर अस्पताल पाटन अस्पतालमा समेत ती मेसिन प्रयोग विहीन बनाइनु बिरामीमाथिको गम्भीर खेलबाड़ भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसदहरूले आन्दोलनरत संसद सचिवालयका कर्मचारीहरूको माग सम्बोधन गर्नुपर्ने, झाझरकोट भूकम्पले क्षति भएका घरहरू बस्न लायक नभएकाले भूकम्प प्रभावितलाई सुरक्षित आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भूकम्प पीड़ितलाई दिने रकम संघ प्रदेश र स्थानीय तहले छुट्टा छुट्टै दिने प्रक्रियाले झन समस्या भएको, भूकम्पले विद्यालयमा क्षति भएपछि विद्यार्थीहरू त्रिपालमुनि पढ़न बाध्य भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले संघीयताको मर्म अनुसार काम गर्न संघ प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रमा मात्र काम गर्नुपर्ने, कानून निर्माण गर्ने कार्य निराशाजनक रहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 9 गते आइतबार दिउँसो 1:15 बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्न औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आजदेखि शुरू भएको विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आइडाको परिपूरण बैठक आइडा 21 उद्घाटन गर्नुहुँदै उहाँले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढ़ाउनु पर्ने बताउनुभयो। समावेशी आर्थिक विकासका लागि एकीकृत प्रयास गर्दा गर्दै पनि राजस्वका सीमा, व्यापार घाटा एवं बढ़दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दिगो विकासका लक्ष्य, राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदान र पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको बताउनुभयो। उहाँले अतिरिक्त रोजगारका अवसरहरू सृजना गर्न आर्थिक गतिविधि तीव्र रूपमा अगाडि बढ़ाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गर्नुभयो। समारोहमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढ़ाएको उल्लेख गर्दै कठिनाईपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताउनुभयो। बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक सेनवर्ग लगायत उच्च पदाधिकारी सहित 61 देशका 200 भन्दा बढ़ी प्रतिनिधिहरूको सहभागिता रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनु भएको छ। चिकित्सा शिक्षा आयोगको बैठकलाई आज काठमाण्डुमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूलाई सरकारवालासँगको समन्वय र सहकार्यमा समाधानको बाटो पहिल्याउन आयोगले पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चिकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरकारवालाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले चिनिया शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालय बीच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनु भएको छ। चिनिया राजदूतावास र चाइना स्कलरशिप काउन्सिलले आज काठमाडौँमा आयोजना गरेको चिनिया शैक्षिक मेलाको उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री श्रेष्ठले चीनका प्राध्यापकले नेपालको भ्रमण गरेर दुई देश बीचको शैक्षिक सुधारमा पनि सहयोग पुगेको बताउनुभयो। नेपालका लागि चिनिया राजदूत चेन सोङले सांस्कृतिक आदान प्रदान र शैक्षिक सहयोग चीन नेपाल बीचको सम्बन्धको महत्वपूर्ण आधारशिला बनेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धताका साथ काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयको कार्यभार सम्हालेको 100 दिन पुगेको अवसरमा आजका मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री श्रेष्ठले राजनीतिक हस्तक्षेपका कारण शिक्षा क्षेत्रमा अपेक्षित नतिजा हासिल हुन नसकिरहेको उल्लेख गर्नुहुँदै त्यसको अन्त्यका लागि योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो। मन्त्री श्रेष्ठले शिक्षकहरूलाई दलीय राजनीतिबाट अलग राख्ने, विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डाका आधारमा पदाधिकारीहरूको नियुक्ति गर्ने प्रवृत्तिको अन्त्य गर्ने लगायतका कामहरू मन्त्रालयले अगाडि बढ़ाएको र हालसम्म 825 जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको, 45 जना शिक्षक विरूद्ध उजुरी परेकामा 41 जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र 4 जनाले सफाई पाएको उल्लेख गर्नुभयो। मन्त्री श्रेष्ठले 100 दिनको अवधिमा चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा एवं भौतिक सम्पत्तिको अवस्थाबारे छानबिन गर्न समिति गठन गर्ने, शिक्षक सरूवा निर्देशिका जारी गर्ने लगायतका सुधारका कामहरू भएको उल्लेख गर्नुभयो। मन्त्री श्रेष्ठले सार्वजनिक भएको चिकित्सा शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा शिक्षक सरूवा निर्देशिका कार्यान्वयन गर्न मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञ एवं सरकारवालाहरूसँग छलफल गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गक्षदारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। कंग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले सभापति देउवाका तर्फबाट आज शोक विज्ञप्ति जारी गरी 56 वर्षीय गक्षदारको हिजो भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो। सभापति देउवाले स्वर्गीय गक्षदारप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ। स्वर्गीय गक्षदारले नेपाली कंग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको नेपाली कंग्रेसले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकाको सुरक्षाका लागि संघीय सरकार गम्भीर रहेको बताउनु भएको छ। राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा आजदेखि धनुषाको जनकपुर धाममा शुरू भएको बालबालिका खोज तलाश सेवा 104 सञ्चालन तथा बाल संरक्षण घटना व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रममा मन्त्री चौधरीले सबैको सहकार्यमा बालबालिकाहरूलाई जोखिमबाट जोगाउन जरूरी रहेको बताउनुभयो। मन्त्री चौधरीले बालबालिका सड़क मुक्त अभियान पूरा गर्नका लागि तीनै तहका सरकारका बीच सहमति र सहकार्य जरूरी रहेको बताउनुभयो। मन्त्री चौधरीले मध्य प्रदेशमा छोरीलाई आत्मनिर्भर बनाउनका लागि प्रदेशका 20 स्थानीय तहमा छोरी सुरक्षा कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2081-82 विनियोजन बजेटमाथि छलफल शुरू भएको छ। प्रदेशसभाको आज बसेको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेसँगै छलफल शुरू भएको हो। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्षेले देशका प्रत्येक नागरिकलाई राजनीति र संघीयताका विषयमा बुझाउनुपर्ने धारणा राख्नु भएको छ। कानून अध्ययन समाजले भक्तपुरमा आज आयोजन गरेको संघीयता कार्यान्वयनका चुनौती र उपदेयता विषय कार्यक्रममा अध्यक्ष बिजुक्षेले तीनवटै तहका सबै नागरिकलाई राजनीति र संघीयताको विषय नबुझेकाले त्यस विषयमा बुझाउनुपर्ने खाँचो औल्याउनुभयो। देशका लागि इमान्दार र कर्तव्यनिष्ठ कानूनविदको आवश्यकता रहेको भन्नुहुँदै अध्यक्ष बिजुक्षेले हरेक कुरालाई आलोचनात्मक रूपमा हेर्न र सभ्यतादेखिकै इतिहासको अध्ययन गर्न युवा पुस्ताको ध्यान आकर्षण गराउनुभयो। इलाम नगरपालिकामा पहिरोका कारण क्षतिग्रस्त भएको खानेपानी मुहान संरक्षण गरी पानी वितरण हुन थालेपछि स्थानीय हर्षित भएका छन्। पानी वितरण हुन थालेपछि स्थानीयलाई खानेपानी लिनका लागि अब टाढा टाढासम्म जानुपर्ने बाध्यताको समेत अन्त्य भएको छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
जलवायु परिवर्तन र जथाभावी गरिएको विकास निर्माणको कारण पहिरो जाँदा पानीका स्रोतहरू सुक्दै गएको पाइन्छ। पहिरोको कारण क्षतिग्रस्त भएको खानेपानी मुहान संरक्षण गर्दै पानी वितरण भएपछि इलाम नगरपालिका एक साखेजुङवासी हर्षित भएका छन्। टाढा टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय भीमा रसाइलीको दैनिकी फेरिएको छ। हिले खोला रसाइली गाउँ, गुरूङ गाउँ र मगर गाउँ खानेपानी योजना निर्माण सम्पन्न भई घर घरका धारामा पानी झरेपछि सहज भएको मुनादेवी खत्री बताउनुहुन्छ।
अहिले चाहिँ घर घरमा धारो आफ्नोमा जोड्न जानु पर्दैन, त्यो भएर सहज भएको छ।
पहिले पनि यस क्षेत्रमा पानीको व्यवस्था नभएको होइन, हेरचाह पानीको मुहान संरक्षण र मर्मत सम्भार हुन नसक्दा दुःखले पानी खाएको स्थानीय हर्क सिंह रसाइली सुनाउनुहुन्छ।
हामीले साह्रै दुःखले धेरै समस्या थियो, पहिला भन्दा राम्रो छ।
खानेपानी योजना सम्पन्न गर्न 16,69,580 रुपियाँ खर्च भयो। भएको छ। इलाम नगरपालिकाको 8,34,000, सहयात्रा नेपालको 5,00,000 र उपभोक्ताबाट 3,35,000 रूपियाँको श्रमदान भएको जनाइएको छ। वातावरण तथा मुहान संरक्षण गर्दै स्वच्छ खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन गरिएको सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाले बताउनुभयो।
उहाँले उपभोग गर्दै गरेको पानीको मुहानहरू पहिरोले लगेको अवस्थामा हामीले टेवालाई आर्थिक सहयोग माग्न गयौं र टेवाले चाहिँ हामीलाई 5,00,000 रुपियाँ मुहान संरक्षणको लागि दिनुभयो र खानेपानी सम्पन्न गर्यौं।
यस क्षेत्रमा नमूना योजना सञ्चालन गरी खानेपानी योजना सम्पन्न भएपछि शुद्ध पिउने पानी व्यवस्थापनले नागरिकको दैनिकी सहज बन्ने इलाम नगरपालिका एकका वडाध्यक्ष गायत्री राम बस्नेत बताउनुहुन्छ।
यो मोडलको रूपमा हामीले लिएका छौँ र आगामी वर्ष थप यस्ता योजनाहरू पनि अगाडि बढाएर यहाँका खानेपानीबाट वञ्चित भएका नागरिकहरूलाई स्वच्छ उपभोग गर्न खालका चाहिँ खानेपानीका चाहिँ योजनाहरू ल्याएर सेवा उपलब्ध गराउने पनि हाम्रो लक्ष्य रहेको छ।
गुरुङ, मगर र दलित समुदायको बसोबास रहेको यो बस्तीमा खानेपानी स्रोत भए पनि व्यवस्थापन हुन नसक्दा समस्या झेल्दै आएका थिए। 20,000 लिटर क्षमताको एउटा रिजर्भ ट्याङ्की निर्माण गरी घर घरमा धारा जडान गरिएको छ। यस योजनाबाट 56 घर परिवार लाभान्वित भएका छन्। घरमै खानेपानी आएसँगै पानीको जो गर्नको लागि खर्चिने समय स्थानीयले अन्य काममा लगाउन पाएका छन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
मौसम प्रतिकूलताका कारण सोलुखुम्बु स्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्। गत जेठ 26 गतेदेखि त्यस विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा पुगेका पर्यटक मर्कामा परेका हुन्। अत्यधिक हुस्सू र भिजिबिलिटी कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिनुभयो। मौसम सामान्य प्रतिकूल हुने बित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। सन् 2023 विश्वव्यापी द्वन्द्वले 2022 तुलनामा 3 गुणा बढ़ी बालबालिका र 2 गुणा बढ़ी महिलाहरूको ज्यान लिएको संयुक्त राष्ट्र संघले जनाएको छ। संयुक्त राष्ट्र संघका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसंघको मानव अधिकार परिषदमा द्वन्द्वले नागरिकको हत्या, घाइते र पूर्वाधारको विनाश हुनु दैनिक घटना भएको जनाउनुभयो। अक्टोबर 7 इजरायलमा हमासको आक्रमणपछि गाजामा 1,200 भन्दा बढ़ी मानिसहरू मारिएसँगै कैयौं घाइते भएका उल्लेख गरिएको छ। इजरायलले मे महिनाको शुरूमा रफाहमा आफ्नो कार्यवाही बढ़ाएपछि लगभग 10,00,000 प्यालेस्टिनीहरू विस्थापित भएका उल्लेख गरिएको छ। इरानको उत्तरी शहर रास्तको अस्पतालमा आगलागी हुँदा कम्तीमा 9 जनाको मृत्यु भएको छ। अस्पतालमा भएका 250 शैयामा 142 शैया आगलागीमा घाइते हुनेहरूले भरिएको उल्लेख गरिएको छ। नोभेम्बर 2023 गिलान प्रान्तको लंगारूड शहरको लागु औषध पुनर्वसन केन्द्रमा ठूलो आगलागी हुँदा 32 जनाको मृत्यु भएको थियो। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
पूर्व अर्थमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश रण महतले सरकारले आगामी आर्थिक वर्ष 2081-82 को बजेटमा मापदण्ड विपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा डाक्टर महतले बजेटमा टुक्रे आयोजना र प्राथमिकता पहिचान बिना बजेट बाँडिएको भन्दै जथाभावी बजेट बाँड्ने प्रवृत्तिले स्रोत न्यून हुने अवस्थालाई थप मद्दत पुर्याएको बताउनुभयो। डाक्टर महतले 3 करोड़ भन्दा कम लागतका आयोजनामा संघीय सरकारबाट बजेट विनियोजन नगर्ने गरी सरकारले मापदण्ड बनाएको भए पनि त्यसको पालना नभएको आरोप लगाउनुभयो। सरकारले गत वर्ष आयोजना वर्गीकरणको आधार तथा मापदण्ड 2080 तर्जुमा गर्दै संघीय सरकारबाट 3 करोड़ भन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने नीति लिएको थियो। पूँजीगत शीर्षकको बजेटमा मात्र करिब 55 अर्ब बराबर बजेट 1 करोड़ भन्दा तलका आयोजनाका लागि विनियोजन भएकोले त्यसले नतिजा दिन नसक्ने डाक्टर महतको भनाइ छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 18.76 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 0.89% घटेर 2076.49 को बिन्दुमा कायम भएको छ। मंगलबार परिसूचक सँगै बजारको कारोबार रकम पनि घटेको छ। मंगलबार 318 कम्पनीका 95,44,734 किता शेयरहरू 4,05,57,37,000 मूल्यमा किनबेच भएका छन्। मंगलबार समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा वरूण हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। मकवानपुरको इन्द्र सरोवरमा रहेको कुलेखानी जलाशय युक्त जलविद्युत आयोजनाबाट विद्युत उत्पादन घटेर 20 मेगावाट मात्रै उत्पादन हुन थालेको छ। पानीको सतह घटेपछि 60 मेगावाट उत्पादन क्षमता भएको कुलेखानी जलाशय युक्त आयोजनाबाट दुई दिनदेखि 20 मेगावाट मात्र विद्युत उत्पादन भइरहेको आयोजनाले जनाएको छ। कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले 1530 मिटर गहिराईको पानीमा सञ्चालन हुने कुलेखानी जलाशयको सतह घटेर 1485 मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले विद्युत उत्पादन गरिरहेको जानकारी दिनुभयो। पर्वतको आदि गाउँपालिकाले एक घर एक युवक रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। ब्याधी गाउँपालिकाको सोमबार सम्पन्न 15 गाउँसभामा आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको घोषणा गरिएको हो। गाउँपालिका भित्र कृषि लघु उद्यम पशुपालन पर्यटन क्षेत्रमा युवा वर्गलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको घोषणा गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिनुभयो।
वेस्ट इण्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ। मंगलबार बिहान सम्पन्न जारी T20 विश्वकपको समूह चरणको अन्तिम खेलमा वेस्ट इण्डिजले अफगानिस्तानलाई 104 रनको फराकिलो अन्तरले पराजित गरेको हो। वेस्ट इण्डिजले दिएको 219 रनको लक्ष्य पछ्याएको अफगानिस्तानले 16.2 ओभरमा अल आउट हुँदै 114 रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले विश्वभरमा 5 विकेट गुमाउँदै 218 रन बनाएको थियो। अर्को खेलमा समूह चरणको अन्तिम खेलमा न्यूजील्याण्ड विजयी भएको छ। खेलमा समूह बीबाट पहिला नै बाहिरिसकेका न्यूजील्याण्ड र पपुवा न्यूगिनी पीएनजी भिडेका थिए। न्यूजील्याण्डले पपुवा न्यूगिनीलाई 7 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जितका साथ यात्रा समाप्त गरेको हो। पहिला खेलेको पपुवा न्यूगिनीको पूरै टोलीले 19.4 ओभरमा सबै विकेट गुमाएर 78 रन मात्र बनाउन सक्यो। जवाफमा न्यूजील्याण्डले 12.2 ओभरमा 3 विकेट गुमाएर जित दर्ता गरेको हो। यो जितसँगै समूह सीमा वेस्ट इण्डिज 4 खेल जितेर 8 अंकसहित सुपर 8मा पुगेको छ भने अफगानिस्तानले 4 मध्ये 3 खेल जितेर सुपर 8मा पुगेको छ। अब जारी विश्वकपमा सुपर 8का खेलहरू हुनेछ। सुपर 8मा भारत अस्ट्रेलिया अफगानिस्तान बंगलादेश अमेरिका इङ्ल्याण्ड वेस्ट इण्डिज र दक्षिण अफ्रिका सुपर 8मा पुगेका छन्। अब सुपर 8को समूह 1मा भारत अस्ट्रेलिया अफगानिस्तान र बंगलादेश छन् भने समूह 2मा अमेरिका इङ्ल्याण्ड वेस्ट इण्डिज र दक्षिण अफ्रिका रहेका छन्। अब सुपर 8को 2 समूहमा रहेका देशले एकअर्कासँग एक एक खेल खेलेपछि शीर्ष 2 देश सेमिफाइनलमा पुग्नेछन्। अब सुपर 8का खेलहरू जुन 19 देखि हुनेछन्। फ्रान्सका कप्तान किलियम एम्बापेको नाकको शल्यक्रिया गर्नु नपर्ने भएको छ। युरो कप अन्तर्गत अस्ट्रिया विरूद्ध 1-0 जित हात पार्दा उनी 90 मिनटमा घाइते हुन पुगेका थिए। उनले मैदान फर्कने क्रममा मास्क लगाउने फ्रान्सेली फुटबल महासंघले जनाएको छ। डुसेलडोर्फमा भएको समूह डीको पहिलो खेलमा एम्बापेको नाक अस्ट्रियाका डिफेन्डर किभन डान्सुको काँधमा ठोकिएको थियो। नाकबाट रगत बगेपछि उनी मैदानबाट बाहिरिएका थिए।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत बाँकी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 24.2 न्यूनतम 19.5 डिग्री सेल्सियस वर्षा 23 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.1 न्यूनतम 22 डिग्री सेल्सियस वर्षा 23.6 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.3 न्यूनतम 24.8 डिग्री सेल्सियस वर्षा 11.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 40.9 न्यूनतम 27.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 42.4 डिग्री सेल्सियस न्यूनतम तापक्रम 25.8 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2081 माथिको छलफल जारी। विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको पूर्ण बैठक काठमाडौँमा शुरू। 61 देशका 200 भन्दा बढी प्रतिनिधिको सहभागिता। र सन् 2023मा विश्वव्यापी द्वन्दले 2022को तुलनामा 3 गुणा बढी बालबालिका र 2 गुणा बढी महिलाको ज्यान लिएको राष्ट्रसंघको तथ्याङ्क। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।